This is Radio Adelaide on digital radio, online and 101.5 FM. It's now time for Yuba Sansar, a look at the Bhutanese youth world in Nepali, presented by the Bhutanese Association of South Australia.
नमस्कार श्रोताहरू, कार्यक्रम युवा संसारमा म देवी पोखरेल र मेरो साथमा आज यस संस्करणमा साथ दिनको लागि विकास र राज निकै लामो छुट्टीपछि उपस्थित भइसकेका छन् र हामीले आज प्राविधिकमा साथ दिइराख्नु भएको छ हाम्रो सहकर्मी इन्द्रले र तपाईँ हामीलाई 101.5 MHz तरंग र रेडियो .edu.au मार्फत संसारभर लाइभ सुन्न सक्नुहुन्छ भने तपाईँ हामी फुर्सदको समयमा युवासंसार.com र ipjournal.com साथै आइट्युन्समा पनि सुन्न सक्नुहुनेछ।
हजुर श्रोता मित्र, आज हामीसँग संसारभरमा युवाहरूद्वारा युवाहरूसँग सम्बन्धित धेरै गतिविधिहरू पनि रहनेछन् आजको कार्यक्रममा र विशेष गरेर हामी भर्खरै सम्पन्न भएको बासाको इलेक्सनको बारेमा र सरस्वती पूजा पनि भुटनी सिन्थिङ स्कुलले मनाएको बारेमा त्यो एउटा सबैभन्दा छोटोभन्दा छोटो एउटा रिपोर्ट पनि प्रस्तुत गर्नेछौँ र तपाईँसँग हामीले फेसबुक को विगतको 10 वर्ष कस्तो रह्यो भन्ने बारेमा पनि जानकारी गराउनेछ।
के के विकासका कार्यहरू भयो, फेसबुकले के गर्न सक्यो र फेसबुक मार्फत हामीले के गर्न सक्यौं अहिलेसम्म भन्ने विषयमा हामी तपाईँलाई जानकारी दिनेछौं भने हाम्रा सहकर्मी राज बजगाईजी जो हुनुहुन्छ उहाँ छुट्टी मनाएर भर्खरै मात्रै आउनु भएको छ। उहाँले आफ्नो यात्रा संस्करण पनि तपाईँहरूलाई बताउनुहुनेछ, उहाँको यात्रा अनुभव कस्तो रह्यो र उहाँले उहाँका समकक्षी साथीहरूलाई चाहिँ के सल्लाह दिनुहुन्छ छुट्टीमा घुम्न जाने नजाने अथवा कस्तो रह्यो उहाँको अनुभव त्यसबारे सुनाउन सक्नुहुन्छ भने हामी अलिकति टेक्नोलोजी सम्बन्धी कुरा गर्नेछौँ थोरै। माइक्रोसफ्ट को नयाँ कार्यकारी अधिकृतको बारेमा भने साथमा गीत संगीत पनि हामीले तपाईँहरूको लागि ल्याएका छौं। अब कार्यक्रम हामी शुरू गर्दैछौ एउटा सांगीतिक कोसेलीबाट। सांगीतिक कोसेली छ गनगन मादल भाइ शिव माप्छन्। शिव माप्छन् एक भुटानी कलाकार हुन् जसले भर्खरै मात्रै पहिलो पाइला भन्ने एउटा नेपाली एल्बम बजारमा ल्याइसकेका छन्। शिव माप्छन्को आवाजमा गनगन मादल।
Thank you.
हजुर, भुटानी कलाकार शिव माप्सनको स्वर संगीत तथा शब्दमा घनघन मादल बज्यो भन्ने गीत तपाईँलाई हामी प्रस्तुत गर्यौं। अब हामी प्रस्तुत गर्दैछौ युवा गतिविधि। भारतीय कंग्रेसका भाइस प्रेसिडेन्ट राहुल गान्धीले भारतलाई विश्व शक्ति राष्ट्र बनाउने हो भने युवाहरूको उत्थान आवश्यक रहेको बताएका छन्। चुनाव प्रचार प्रसारको क्रममा महात्मा गान्धीको आश्रम सेवाग्राम पुगेका गान्धीले युवाहरूलाई काम नदिने हो र उनीहरूको विकास एवं उत्थानका लागि काम नगर्ने हो भने विश्व शान्ति विश्व शक्ति बन्ने भारतको लक्ष्य अधुरै रहने बताए। भारतमा युवाहरूले राहुल गान्धीलाई निकै सम्मानका साथ हेर्छन् र उनी युवाहरूमाझ निकै लोकप्रिय रहेका छन्।
दक्षिणी न्यूजील्याण्डमा युवा अपराधका घटनाहरूमा कमी आउन थालेको छ। यसले गर्दा युवा अपराधका मुद्दा हेर्न बनाइएका फ्यामिली ग्रुप कन्फरेन्सेसहरू पनि आधाले घटेको समाचार छ। 2009 300 संख्यामा रहेका फ्यामिली ग्रुप कन्फरेन्सेसले हाल 130 मात्र छन्। इन्भरकार गिल पुलिस युथ सर्भिसेसका प्रमुख सर्जन फिल बेरीमेनका अनुसार गत साल सो क्षेत्रमा 280 अपराधका घटना दर्ता भएका थिए। 2009 प्रहरीले 530 त्यस्ता घटनाको सामना गरेको थियो, तर प्रहरीले अपराधका घटनामा समातिएका युवालाई राख्ने छुट्टै ठाउँ नभएका कारण अन्य कैदीहरूसितै राख्नुपर्ने भएकोले युवामा अपराधिक मानसिकता झन बढ़ने सम्भावना रहेको बताए। सरकारले अपराधमा संलग्न युवालाई भर्सक जेल चलान नगर्ने, स्थानीय समुदायले धरोटीमा युवाहरूलाई छुटाउन मिल्ने, युवाहरूलाई परिवार बाहिर राख्नुपर्ने कुनै अभिभावक राखिदिने जस्ता कार्यक्रम ल्याएपछि युवा अपराधका घटनामा कमी आएको अनुमान गरिएको छ। यस्ता कार्यक्रम सरकारले गत अक्टोबरमा शुरू गरेको थियो।
औपचारिक शिक्षामा युवाहरूको रूचि घटेपछि क्यानाडाको फोर्ट एयर मा विशेष कार्यक्रम शुरू गरिएको छ। ब्रक युनिभर्सिटीले शुरू गरेको सो कार्यक्रमको लक्ष्य भनेको युवालाई पोस्ट सेकेण्डरी एजुकेशनमा प्रोत्साहन गर्नु रहेको छ। युथ युनिभर्सिटी नाम दिएको सो कार्यक्रमको पहिलो चरणमा पीस ब्रिज पब्लिक स्कूलका कक्षा 6-10 विद्यार्थीलाई विश्वविद्यालय शिक्षाको महत्वको बारेमा विस्तृत जानकारी दिइन्छ। त्यस्तै विश्वविद्यालय शिक्षाका लागि सरकार र स्थानीय समुदायबाट हुने सहयोगका क्षेत्रहरू, पढ्नका लागि खर्च जुटाउने तरिका जस्ता विषयमा पनि तालिम दिएको छ। ब्रोक युनिभर्सिटीमा अध्ययनरत विद्यार्थीले साताको एक पटक सो स्कूलमा गएर तालिम सञ्चालन गर्छन्। विश्वविद्यालय जाने नायग्रा क्षेत्रका युवाको संख्या समग्र ओन्टारियो क्षेत्रको भन्दा 10% कमी रहेको छ।
भूटानमा निकै चर्चामा रहेको एजुकेशन सिटी प्रोजेक्ट नयाँ सरकारले छिटो छिटो छिनोफानो गर्ने बताएको छ। धेरै टीका टिप्पणीहरू भएका कारण यो मुद्दालाई चाँडो बन्द गर्नुपर्ने प्रधानमन्त्री छिरिङ तोगेले बताएका छन्। गर्ने कि नगर्ने, छिटो छिनोफानो गर्नु पर्यो पत्रकारहरूसितको पछिल्लो भेटघाटमा उनले भने आयोजनाका लागि अधिग्रहण गरिएको जमीन कानूनी वा गैर कानूनी तरिकाले लिइएको हो, यसको सरकारले अध्ययन गर्दैछ। यदि गैर कानूनी तरिकाले जमीन लिएको छ भने आयोजना बन्द गर्नुपर्छ। गत साल नेशनल ल्याण्ड कमिशनले सो आयोजनाका लागि लिएको जमीन आफूबाट स्वीकृति नलिएको बताएपछि आयोजना निकै विवादमा परेको छ। एजुकेशन सिटी प्रोजेक्ट अघिल्लो सरकारले अन्तर्राष्ट्रिय स्तरको शिक्षा केन्द्र बनाउने प्रयास स्वरूप शुरू गरेको थियो, तर शुरूदेखि नै यो विवादमा पर्दै आएको छ।
केही समय चलेर बन्द भएको भूटानको पहिलो निजी विमान कम्पनीले पुनः सेवा शुरू गर्न लागेको छ। एकजना सरकारी मन्त्रीका अनुसार टासी एयरले यही वर्षको अक्टोबर महिनादेखि सेवा पुनः शुरू गर्नेछ। 2 अघि आन्तरिक र अन्तर्राष्ट्रिय दुवै क्षेत्रमा सेवा सञ्चालन गर्न पाउने गरी टासी एयर सेवा शुरू गरेको थियो। शुरूमा सो कम्पनीले आन्तरिक उडान गर्यो, तर कम यात्रु भएका कारण घाटामा गएपछि सेवा बन्द भएको थियो। अन्तर्राष्ट्रिय उडान पनि थालेपछि भने सो घाटा पूर्ति गर्ने भएकाले दुवै क्षेत्रको उडान साथसाथ शुरू हुने अपेक्षा गरिएको छ।
भूटानको नेशनल एसेम्ब्लीले यसै साता राइट टू इन्फर्मेशन बिल 2014 पारित गरेको छ। 40 मत हालेकोमा 32 पक्षमा मत हालेकोले सो कानून बनेको हो। 4 यसको विपक्षमा भोट हाले भने 4 तटस्थ रहे। अघिल्लो सरकारले सो कानून ल्याउने बताए पनि ल्याउन चाहेन। पीपल्स डेमोक्रेटिक पार्टीले गत सालको चुनाव अभियानका बेला आफूले चुनाव जिते पहिलो अधिवेशनमै सो कानून ल्याउने बताए पनि दोस्रो अधिवेशनमा मात्र ल्यायो। तयारी र छलफल नपुगेको भन्दै सरकारले यो कानून दोस्रो अधिवेशनको लागि सारेको थियो।
अब स्थानीय समाचार। साउथ अस्ट्रेलियाको एडलेडमा बस्ने भूटानले हिजो वसन्त पञ्चमी अर्थात सरस्वती पूजा मनाएका छन्। खास पर्व अर्कै दिन परे पनि विदाको दिन पारेर भुटनी सैनिक स्कूलले आयोजना गरेको सो कार्यक्रममा बालबालिका, युवा र वृद्ध वृद्धाको सहभागिता रहेको थियो। खास गरी नेपाली संस्कृति बारे मसिना बालबालिकाहरूलाई सिकाउने प्रयासहरू, यस्ता सांस्कृतिक पर्वहरू स्कूलमा मनाउने गरिन्छ। यसले नयाँ पीढ़ीमा नेपाली संस्कृतिप्रति श्रद्धा जगाउँछ।
एक विशेष कार्यक्रममा हिजो शनिबार बुटनिस अस्ट्रेलियन एसोसिएशन अफ साउथ अस्ट्रेलिया भाषाको नयाँ कार्य समितिले कार्यभार सम्हालेको छ। भूटानी समुदायका सदस्यहरूको बीच पुरानो कार्य समितिले नयाँ कार्य समितिलाई पदभार सुम्पेको हो। निर्वाचन समितिका सदस्य अभिषेक गजमेरले निर्वाचनको नतिजा सार्वजनिक गरेका थिए। नयाँ कार्य समितिमा कमल दाहाल, लालबहादुर राई, जयनारायण भण्डारी, अम्बर छेत्री र टीका कटेल छन्। उनीहरू पाँचैजना निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ। निर्वाचित सदस्यहरूको आन्तरिक सल्लाह अनुसार पद बाँडफाँड हुने भएको कारण सो पदभार हस्तान्तरण कार्यक्रममा ककसले कुन पद लिने भन्ने निर्णय भइ नसकेको कारण सार्वजनिक गरिएन। निवर्तमान अध्यक्ष सुरेन घलेले नवनिर्वाचित सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ खुवाएका थिए। सो अवसरमा बोल्दै घलेले बाहिरिँदै गरेको कार्य समितिको कार्यकालमा सहयोग पुर्याउने सबै भूटानीहरूलाई धन्यवाद दिए पनि नयाँ कार्य समितिलाई सफल कार्यकालका लागि शुभकामना पनि दिए। हाम्रा सहकर्मी सीता दुलालसित कुरा गर्दै घलेले भने,
सुरेनजी नमस्ते।
नमस्कार,
तपाईँलाई युवा संसद कार्यक्रममा स्वागत छ।
थ्याङ्क यू फर ह्याभिङ मी।
तपाईँको अहिले भर्खर इलेक्सन भयो होइन, तपाईँको कार्यकाल समयलाई चाहिँ कसरी मूल्याङ्कन गर्नुहुन्छ?
हामीलाई 2011 अप्रिलमा हामीलाई नयाँ बादशाह एक्जिक्युटिभ इलेक्ट गरिएको थियो र आज 8 फेब्रुअरीमा चाहिँ हाम्रो एउटा 2 इयर्स टर्म सकिएको छ र 2 इयर्स टर्म सुरुमा त हामीलाई अलिकति अनकम्फर्टेबल फिल भइरहेको थियो कि अस्ट्रेलियाको एउटा सिस्टमहरू अब कम्युनिटी अर्गनाइजेसन्सको एउटा सर्टन नर्म्स एन्ड प्रिन्सिपल्सहरूलाई कसरी अगाडि बढाएर लाने र कम्युनिटी वर्क कसरी दिने, अनि विशेष गरी अब अस्ट्रेलिया अलिक नयाँ ठाउँ भएको हुँदाखेरि नयाँ कुराहरू सिक्नुको लागि कसरी गर्नुपर्छ भनेर कन्फिडेन्स थिएन। तर काम गर्दै आउँदाखेरि एक्जिक्युटिभमा भएको हाम्रो टिमहरू हुनुहुन्थ्यो, सुशील निरोलाज्यू, इन्द्र अधिकारी, लोक सफल कमल दाहाल, अनि जीवन उहाँको एउटा एक्सपिरियन्स र कम्युनिटीको एउटा जुन सपोर्ट र जुन एउटा विश्वास थियो त्यही विश्वासको आधारमा हामीले काम गर्दै जाँदा सो टु सम अप हामीले धेरै कुरो सिक्यौँ पनि र धेरै अलिकति हामीले कम्युनिटीको बेनिफिटको लागि अलिकति काम पनि गर्न सकेका छौँ।
ओभरअल चाहिँ के भन्नुहुन्छ, कस्तो रह्यो?
ओभरअल इज भेरी प्रोग्रेसिभ एन्ड भेरी पोजिटिभ र इज अ लाइक अ ट्रायल एन्ड एरर मेथड। हामी काम गर्दै जाँदाखेरि फर इन्स्टेन्स अब हामीले एडिलेडमा इन्टरस्टेट सफर टुर्नामेन्टहरू गर्न सक्यौँ र त्यसरी कम्युनिटी अर्गनाइजेसनहरू जति हुन्छ उहाँहरूलाई पब्लिक लाइबिलिटी कभर गर्नु पर्थ्यो त्यो हामीले कभर गर्छौँ र अलिकति एसेट्सहरू जोडेको छौँ, अलिकति इम्प्रुभमेन्टहरू ल्याएको छौँ र ओभरअल हामीले राम्रै काम गर्ने जस्तो लाग्छ हामीलाई। र आजदेखि आउने नयाँ कमिटीले चाहिँ अब हामीभन्दा राम्रो इम्प्रुभमेन्ट गर्न सक्छ कि भनेर हामी एउटा हौसला पनि दिन चाहन्छौँ र आशा पनि राख्छौँ।
सुरेनजी तपाईँलाई धेरै धेरै धन्यवाद तपाईँको टाइमको लागि।
हजुर धन्यवाद, अनि म पनि युवा संसारलाई धन्यवाद दिन चाहन्छु र तपाईँहरू जुन बादशाहमा अस्पाइस बसेर काम गर्नुभयो र जुन हामीलाई माथि एउटा सपोर्ट दिनुभयो, यो सानो तपाईँहरूको एउटा कार्यक्रम चल्नु पनि एउटा बादशाहको गौरवको कुरो हो र अब आजदेखि फर्म भएको एउटा न्यू एक्जिक्युटिभलाई पनि अल द बेस्ट।
अघि प्रसारण गरिएको समाचारमा पद बाँडफाँड गरिएको थिएन भनेर प्रसारण गरिएकोमा हामी त्यसलाई सच्याउँदैछौ। हामीलाई प्राप्त समाचारमा पद बाँडफाँड भइसकेको हामीले प्राप्त छ, जसमा अहिलेको नयाँ कार्यकारी समितिमा सभापति यानि कि चेयरम्यान हुनुहुन्छ कमल दाहाल, भाइस चेयरम्यान हुनुहुन्छ लाल बहादुर राई र जनरल सेक्रेटरी जेएन भण्डारी, ट्रेजरर अम्बर छेत्री र पब्लिक अफिसर टीका कटेल, उहाँहरू चाहिँ नयाँ कार्य समिति मार्फत अन्तर्गत पद बाँडफाँड रहेको तपाईँलाई जानकारी गराउँदै थियौं। त्यस्तै कार्यभार ग्रहण गर्दै नयाँ कार्य समितिका सदस्यले समाजसेवामा आफूहरू आन्तरिक हृदयले नै लागिपर्ने बताए। उनीहरूले अघि जस्तै आफ्नो कार्यक्रममा पनि सबै पक्षबाट सहयोग र सद्भाव पाइरहने आशा व्यक्त गरे। हाम्रा सहकर्मी सीता दुवालसित कुरा गर्दै नवनिर्वाचित कार्य समितिका एक सदस्य कमल दाहाल, यानि कि
आज चाहिँ हाम्रो वास्तवमा भर्खर ह्यान्डओभर कार्यक्रम सिद्धियो सम्पन्न भयो होइन, नयाँ एजुकेटिभ मेम्बरहरू छानिनु भएको छ, नयाँ एजुकेटिभमा तपाईँ पनि हुनुहुन्छ, अब आजको कार्यकालदेखि चाहिँ तपाईँहरूले कसरी अगाडि बढाएर लाने सोचमा हुनुहुन्छ?
बासाको अहिले जुन चाहिँ नयाँ न्यू एक्जिक्युटिभ्सहरू अहिले गठन भइसकेको छ, खडा भइसकेको छ, र त्यसमा त्यसमध्ये म पनि एउटा एक्जिक्युटिभ मेम्बर्स पर्छु। र हामीले अहिले जुन चाहिँ बाँडफाँड गर्ने प्रक्रिया छ त्यो जुन गरिएको छैन, र यो हामीले दुई दिन तिन भित्रमा हामीले त्यो गरेर सबै कम्युनिटी मेम्बर्सहरूलाई जानकारी दिनेछौँ। र अब भविष्य प्रोग्रामहरू अथवा भविष्यमा गर्ने प्रोग्रामहरू भन्नुपर्दाखेरि चाहिँ हामीले जुन चाहिँ अहिले यो हाम्रो कम्युनिटीभित्र नै जुन चाहिँ अहिले एउटा विभाजित जस्तो देखिन्छ त्यसलाई चाहिँ कसरी हामी एकीकृत गरेर लाने, सबै जस्तो अस्पाइस बडीहरू हुन्छ, जस्तै अब विभिन्न समाजहरू छन्, विभिन्न अर्गनाइजेसन, जस्तो अब अर्गनाइजेसनहरू खडा भइएको छ यहाँ, र त्यसलाई चाहिँ कसरी एउटा एकीकृत गरेर लाने, र यो हाम्रो उद्देश्य फर्स्ट उद्देश्य त्यो रहन्छ भने कसरी चाहिँ कम्युनिटी मेम्बर्सहरूलाई चाहिँ बासा एउटा यस्तो अर्गनाइजेसन हो र कम्युनिटी अर्गनाइजेसनको के हो भने एउटा भ्यालु बुझाउने त्यो रहन्छ, र भविष्यमा धेरै लङ टर्म प्लानिङहरू पनि धेरै छन्, र यो लङ टर्म प्लानिङ मध्येमा एउटा हाम्रो जुन चाहिँ कम्युनिटी सेन्टर्स भनेर भनिएको छ त्यसमा जान्छ, र विभिन्न सरकारी संस्था गैर सरकारी संस्थाहरूसँग कोअर्डिनेसन गरेर त्यसलाई कम्युनिटी अर्गनाइजेसनलाई कसरी अगाडि बढाउने भन्ने त्यो कुराहरूलाई हामी लिएर समाजप्रति नै हामी एउटा जुन चाहिँ देखाउने कुराहरू समाजबाट नै हामी केही कुराहरू माग्छौँ, जस्तै अब उहाँहरूको आइडियाहरू माग्न हामी समय मिलाएर सबैसँग त्यसरी म रिक्वेस्ट गर्न चाहन्छु। हामी
समाज सेवा कार्य गर्न हुन एकजुट भएर लाग्नु भएको छ होइन, तपाईँले कतिको सरल हुन्छ भन्ने सोचमा हुनुहुन्छ?
इट इज नट द्याट मच इजी, है, यो एकदम सरल छैन, यो एकदम गाह्रो नै छ, किनभने समाजमा विभिन्न प्रकारका क्रियाकलापहरू अथवा विभिन्न सोचाइ भएका मानिसहरू हुन्छन्, र त्यो मानिसको एउटा भावनाहरू हुन्छन् जुन चाहिँ एउटा इन्टरप्रिटेसनहरू हुन्छ, त्यसलाई एकीकृत गर्नको लागि धेरै मुस्किल पर्छ र विभिन्न समस्याहरू आउँछ, र कसैले पनि समाजमा समाजसेवी गर्दाखेरि कसैले अलिअलि राम्रो काम गर्यो भनेर त्यस्तो खालको एउटा धन्यवादको पात्र चाहिँ हुन्छ होला जस्तो लाग्दैन, र पनि एउटा प्रयास गरौँ है, प्रयास गरेपछि भविष्य राम्रै हुन्छ होला भन्ने मैले सोच लिएको छु।
हजुर, अग्रिम शुभकामनाका साथ तपाईँलाई धेरै धेरै धन्यवाद अनि बधाई पनि छ तपाईँले हामीलाई समय दिनुभयो।
धन्यवाद युवा संसारलाई यहाँले समय दिनुभएकोमा, र युवा संसार जस्ता जुन चाहिँ प्रचार प्रसार गर्ने एउटा संस्था छ त्यसले अवश्य पनि हामीलाई यसरी हाम्रो भावी कार्यक्रमहरू प्रचार प्रसार गरिदिन्छ होला भन्ने ठुलो आशा बोकेका छौँ नयाँ एक्जिक्युटिभ मेम्बर्सले, र त्यसै गरेर सम्पूर्ण साउथ अस्ट्रेलिया भएका भुटनिस कम्युनिटी मेम्बर्सहरूले पनि यो भाषा एउटा संस्थालाई अगाडि बढाउनको लागि धेरै सहयोग पुर्याउँछ होला भन्ने हामी पाँचजना एक्जिक्युटिभ मेम्बर्सबाट धेरै चाहना राखेको छौँ।
उहाँ हुनुहुन्थ्यो बासाका नवनिर्वाचित चेयरपर्सन कमल दाहालज्यू, हाम्रा सहकर्मी सीता दुलालसँग बासाको भावी कार्ययोजनाको बारेमा छलफल गर्दै। अब भने हाम्रो कार्यक्रममा गीत संगीतको पालो रहेको छ र गीतको बोल छ पक्का पनि तिम्रो दिलमा नरेन्द्र प्यासीको स्वरमा।
चाहे जस्तो माया मैले दिन सकिन कि तिमीले चाहे जस्तो माया मैले दिन सकिन कि या त तिमीले दिएको माया मैले लिन सकिन कि या त तिमीले दिएको माया मैले लिन सकिन कि कहिले कहीँ चल्केर दुख एकै झल्को देखे पनि मनको पीडा दुख्छ एकै झल्को देखे पनि मनको पीडा दुख्छ तिम्रो दिलमा चोट लाग्दा
हजुर तिम्रो दिलमा चोट लाग्दा नरेन्द्र प्यासीको आवाजमा तपाईँले यो सुमधुर गीत सुन्नुभयो श्रोताहरु तपाईँ सुन्दै हुनुहुन्छ रेडियो एडलाइड 101.5 मेगाहर्जमा युवा संसार कार्यक्रम र रेडियो .edu.au मार्फत संसारभर लाइभ सुनिरहनु भएको छ श्रोताहरु सामाजिक सञ्जालबाट संसारको परम्परागत परिभाषालाई नै चुनौती दिन सफल फेसबुक यसै साता 10 वर्ष पुगेको छ यादै छ होला तपाईँलाई एकतर्फी संचार प्रणालीमा रहेका आम संचारका माध्यमलाई पछाडि छोड्दै यो सामाजिक सञ्जालले नयाँ मोडल नै तयार पार्न बाध्य पारेको छ करिब एक वर्ष एक अर्ब मानिस अहिले यो सामाजिक सञ्जालमा अटाएका छन् यस अर्थमा फेसबुक संसारमै सबैभन्दा ठूलो परिवार बन्न सकेको छ हामीले पहिला पनि यस्तो जानकारी दिएको थियौं कि यदि फेसबुक एउटा देश थियो भने चाइना र इण्डियापछि तेस्रो ठूलो देश बन्ने थियो भनेर होइन मार्क जकरबर्ग र उनका केही साथीहरूको प्रयासमा फेसबुक तयार भएको थियो सन् 2004 फेब्रुअरी 4 तारिकै दिन सामाजिक सञ्जालले सामाजिक र आर्थिक जीवनका लागि धेरै पक्षलाई प्रभावित पार्न सफल भयो फेसबुकले 10 वर्षमा विश्वलाई नै एउटा छाताभित्र समेटेको छ परम्परागत मीडियाका रेटिङहरू यो सामाजिक सञ्जाल सामु निरीह बन्दै गए फेसबुक सामाजिक सञ्जालको दुनियाँमा शीर्ष स्थानमा रह्यो चर्चित सर्च इन्जिन गुगललाई समेत धेरै देशमा पछि पार्दै लोकप्रिय बन्न सफल भयो फेसबुक अनि कुनै पनि समाज जाति लिंग र परिवेशलाई आफूभन्दा बाहिर राखेन कहिले पनि फेसबुकले फेसबुक आफै भने यस बीचमा अपग्रेड हुने क्रम जारी रही नै रह्यो जसबारे हामी जानकारी दिँदै जानेछौं तपाईँलाई फेसबुक आफै धनी त भयो समाजमा यसले विशिष्ट छाप छान्न पनि सफल भयो हामी भन्छौँ फेसबुकलाई ह्याप्पी डिकेड, यानि कि 10 वर्षको उपलक्ष्यमा हामी फेसबुकलाई उत्तरोत्तर प्रगति र कामना उत्तरोत्तर प्रगतिको कामना दिन सक्छौ दिन चाहन्छौ र भनिरहँदा हामी यसो भनिरहँदा यो सामाजिक सञ्जालले विश्व समुदायमा छाडेका प्रभावलाई पनि हामी क्रमशः प्रस्तुत गर्दै जानेछौ।
आफ्नो निकट जो कसैको पनि जन्मदिन सम्झाइदिन फेसबुकले महत्वपूर्ण भूमिका निर्वाह गर्यो। आफ्नो साथीभाइहरू आफ्नो फ्रेन्ड लिस्टमा भएका साथीभाइहरूको बर्थडे आइरहेको छ भने फेसबुकले अग्रिम जानकारी गराउने गर्दछ। जन्मदिन सम्झँदैमा हुन त केही हुँदैन तर यसले सम्बन्धलाई एकदमै नजिक्याउँछ। फेसबुकमा दर्ता भएकाहरूले आफ्नो जन्मदिन इन्ट्री गरे अनुसार उनीहरूसँग जोडिएका सबैले जन्मदिनको नोटिफिकेसन पाउन सके। फेसबुक आउनु अघि जन्मदिनको शुभकामना दिने 10 जना हुन्थे भने फेसबुक आए पश्चात चाहिँ जन्मदिनको शुभकामना दिने 10 जनादेखि बढेर 200 जनासम्म पनि पुग्ने गरेका छन् र कतिपय अवस्थामा हामीसँगै रहेकाले समेत जन्मदिन बिर्सने अवस्था हुन्थ्यो तर अहिले फेसबुक यसरी चाहिँ सोसियल नेटवर्क बनेर अगाडि आइसके पछाडि जन्मदिन सम्झाउने चाहिँ धेरै आफ्ना साथीसँगी पनि हुने गर्छन्।
यो 10 वर्षको कालमा फेसबुकले एउटा भर्चुअल एल्बमको रूपमा काम गरे तपाईँ हामीलाई थाहा नै छ। पहिला हामीले कोही साथीहरू घरमा आउँदाखेरि हामीले संकलित फोटोहरू एल्बमबाट निकालेर देखाउने गर्थ्यौँ भने अहिले चाहिँ त्यो नदेखाइकन पनि कसैले फेसबुकबाट नै हेर्ने गर्दछन् होइन। तपाईँको घरमा रहेको एल्बमबाट कसैले फोटो चोरेको अथवा फोटो लगेको नभनी लगेको अथवा भनिकन लगेको त्यस्तो सम्झनाहरू तपाईँलाई थाहा नै पनि छ होला होइन। प्रिन्टको विकल्प नहुँदा मानिसहरू आफ्नो फोटो संग्रह गर्न अरूको एल्बम रित्याइदिन पनि पछि पर्दैन। त्यतिखेरको अवस्था त्यस्तो थियो होइन, कसैले फोटो लाने नभनी अथवा मागेर लाने चलन त्यतिखेर थियो। तर फेसबुकले चाहिँ त्यो एउटा समस्याको चाहिँ प्रायः प्रायः हल गरिदियो भन्न चाहिँ हामी सक्छौँ यहाँबाट होइन। फेसबुक आएपछि अभौतिक एल्बमको काम गरे, यानि कि भर्चुअल एल्बमको काम गरे फेसबुकले। तपाईँको एल्बमबाट फोटो झिकिने दिन सकिए, सोझै भन्नुपर्दाखेरि अझ भनौँ तपाईँको घरमा एल्बम राख्ने चलन नै सकियो। अब प्रायः प्रायः एल्बम नै छैनन् अहिले। फोटो धुलाउन र साट्ने परम्परा पनि समाप्त हुँदै गएको छ। यदा कदा कसैले एउटा सम्झौता स्वरूप चाहिँ सम्झना स्वरूप चाहिँ त्यसलाई धुलाउने क्रम देखिन्छ। सामाजिक सञ्जालमा रहेको फोटोमा ट्याग गरिदिने प्रचलन शुरू भयो। फोटो हराउने पीर त गयो, धुलाउने परम्परा पनि सकियो। फोटो सेयर गर्ने टाइमलाइनमा समावेश गर्ने प्रचलनले सबैभन्दा बढी त फोटोको व्यवहार गर्नेलाई असर पार्यो नै। अनौपचारिक गतिविधिका फोटो धुलाउने प्रचलन अहिले समाप्त जस्तै भएको छ फेसबुकले गर्दाखेरि।
अर्को एउटा कुरो भनेको फेसबुकले पुरानो सम्बन्धहरूलाई एकदमै जोडिदिने गरेको छ। छुटेका टुटेका परपर धेरै वर्षसम्म टाढा रहेका मित्रहरूलाई चाहिँ फेसबुकले नयाँ सम्बन्ध जोडिदिने गर्छ। संसारभर रहेका साथीभाइहरू हुन् या जोसुकै नातागोता हुन् उनीहरूको सम्बन्ध ताजा बनाइदिने गरेको छ। नयाँ सम्बन्धका लागि आधार थियो नै तर पुराना साथीभाइलाई भर्चुअल दुनियाँमा भेट गराउनु आफैमा महत्वपूर्ण घटना हुन्थ्यो। देशभित्र या बाहिर रहेका बीच पुनर्मिलन हुन थाल्यो। यसले टुटेका सम्बन्धमा नयाँ आयाम ल्यायो। सँगै समान रुचि र पेसा भएकालाई पनि एकता गराउने थलोको रूपमा विकास भयो फेसबुक। यसले चाहिँ एउटै सोचाइ एउटै धारणा भएका मानिसहरूको बीचमा चाहिँ ग्रुप खोलेर कुनै पनि एउटा सामाजिक कार्य गर्न पनि सकिन्छ फेसबुकको वाल मार्फत। र शिक्षक पत्रकार लेखक कलाकार सबै यसैबाट परिचित हुन थाले।
फेसबुक 10 वर्षको गएको 10 वर्षमा एउटा सामाजिक समाज सुधार गर्ने एउटा थलो पनि बन्यो भन्नुपर्छ, जसबाट फेसबुक समाजका विभिन्न पक्षबारे आवाज उठाउन एउटा आवाज उठाउने थलो बन्यो भनौँ। कतिपय एजेण्डा फेसबुकमा तय हुन थाले। मीडियाले नदेखेका कुरा सामाजिक सञ्जालले उठाउन थाले। मीडियामाथि वाचडगको भूमिकामा पनि रहन थाले फेसबुक। च्यारिटीदेखि रक्तदानसम्मका गतिविधि यो सामाजिक सञ्जालको भरमा सफल हुन थाले। उपचार नपाएर थलिएकाले फेसबुकको सहयोगले उपचार पाउन सफल भए। फेसबुक जब शुरू भयो र फेसबुक अहिलेसम्मको अवस्थामा सहयोगी हातहरूकै सञ्जालबाट सञ्जाल बन्न थाल्यो फेसबुक।
व्यापार विस्तारका लागि सामाजिक सञ्जाल गतिलो थलो हो। फेसबुकमा कुनै प्रोडक्ट राख्ने र प्रवर्धन गर्न पाइने पनि भइयो। पैसा हुनेका लागि फेसबुकमा आफैले विज्ञापन गर्न सकिने सुविधा समेत आयो। फेसबुकमा कुनै पनि उमेर समूहको उपस्थिति छ। युवा पुस्ताको उपस्थिति त सबैभन्दा बलियो रह्यो। यस अर्थमा व्यापार गर्न चाहनेका लागि यो राम्रो साबित भयो। पैसा तिरेर विज्ञापन नै गर्ने हो भने पनि फेसबुकसँग रहेको डेटाबेसका आधारमा लक्षित समूहमा मात्र पुग्ने गरी प्रचार गर्न सकिने भएको छ। पछिल्लो समय त कुनै उत्पादनलाई लाइक र सेयर गराउने होडबाजी नै चलेको छ। यसले ठूलो लगानीमा पत्रिका, टेलिभिजन वा रेडियोमा विज्ञापन नै नगरी प्रवर्धन गर्न सकिने अवस्था ल्याएको छ। धेरै कम्पनीले यसबाट फाइदा लिन पनि भ्याए।
त्यस्तै सेलिब्रिटीहरू पनि फेसबुकबाट हिट हुने मौका पाए भने त्यस्तै आफ्ना फ्यानहरूसँग सम्बन्ध सुधार गर्ने, सम्बन्ध उजागर गराउने क्रममा उहाँहरू निकै सफल भए। यदि तपाईँ सेलिब्रेटी हुनुहुन्थ्यो भने फेसबुकबाट तपाईँ आफूलाई मन पराउने फ्यानसँग जोडिनुभयो होला, उनीहरू समक्ष आफ्ना कुरा राख्नुभयो र उनीहरूको प्रतिक्रिया थाहा पाउनुभयो। कुनै पनि मुलुकमा रहेर कुनै पनि मुलुकका सेलिब्रिटीसँग नजिकिनु आफैमा रमाइलो विषय पनि हो, जो एउटा मनोविज्ञान त्यस्तै रहेको छ। फ्यान पेजबाट पनि सेलिब्रिटीसँग नजिकिन सकिन्छ। टेलिभिजन कलाकारदेखि नेतासम्म फेसबुक भन्दा बाहिर रहन सकेनन् गत 10 वर्षको अवधिमा। भर्चुअल रूपमा उनीहरूसँग सम्बन्ध राख्ने यो अब्बल माध्यम बन्यो।
अनि श्रोता मित्र, फेसबुकले राम्रो काम मात्र गर्यो भनेर नभन्नु होला। फेसबुकले धेरैको जीवनमा नकारात्मक असर पनि पारेको छ। सामाजिक जीवनमा गरिने टिक्का टिप्पणी बाहेक निजी जीवनमा पनि फेसबुक प्रभावकारी माध्यम बनेको छ। यसै कारण फेसबुकमा गरिने टिप्पणी, च्याट लगायत गतिविधिले पारिवारिक सम्बन्धमा जटिलता ल्याउने गरेको छ। फेसबुकका कारण सम्बन्ध विच्छेदका घटना पनि सार्वजनिक भएका छन्। यो हामीले देखेको जानेको कुरो हो, समाचारमा पनि बेला बेला आउने गरेको छ। तर राम्रा पक्षका तुलनामा यस्ता घटनाको संख्या भने अलिक कमै छ।
त्यस्तै अर्को नकारात्मक पक्ष फेसबुकको कुरा गर्ने हो भने आपराधिक गतिविधि र दुष्प्रचार पनि भए फेसबुक मार्फत गत 10 वर्षको अवधिभरि। फेसबुकले सबैलाई लागेको कुरा लेख्न दियो। यसको प्रयोग राम्राका लागि जसरी भयो, नकारात्मक प्रचारका लागि पनि हुने क्रम जारी रह्यो। कसैको विरूद्ध जिहाद नै छेड्ने अभियानहरू पनि यो सामाजिक सञ्जालबाट हुन थाले। अश्लील तस्विर पोस्ट गर्ने र मानसिक निजी कुरालाई सार्वजनिक गरिदिने माध्यम पनि बने फेसबुक। त्यसै कसैले फेसबुक मार्फत कसैको हत्या भयो भने कसैले आत्महत्या पनि गर्नु पर्यो, यस्ता घटनाहरू पनि विगत 10 वर्षमा फेसबुकबाटै नै भए भन्नुपर्छ श्रोताहरू। त्यस्तै सिक्काका दुई पाटा हुन्छन् र फेसबुकका पनि दुई पाटा छन्, नकारात्मक पक्ष नकारात्मक पाठ हो र सकारात्मक पाठ हो होइन। त्यस्तै अर्को कुरा, फेसबुक आफैमा पनि राम्रो या नराम्रो भन्ने होइन, राम्रो या नराम्रो मानिसले फेसबुकलाई राम्रो या नराम्रो दुई भागमा विभाजित गरिदिएका छन्।
अर्को फेसबुक सम्बन्धी एकदमै एउटा रोमाञ्चक खबर तपाईँहरूलाई भन्न मन लागिरहेको छ श्रोता मित्रहरूलाई। फेसबुक 10 वर्षमा कति चलाइन्छ भन्ने विषयमा जानकारी। फेसबुक 10 वर्षको हुँदा तपाईँले कति दिन चलाउनु भयो, तपाईँसँग यसोको हिसाब किताब छैन होला पक्का पनि। फेसबुकले पनि यसबारे खासै तथ्याङ्क दिँदैन त। तर टाइम म्यागजिनले भने फेसबुक 10 वर्ष पुगेको अवस्थामा टाइम मेसिन नै ल्याएको छ। यो टाइम मेसिन एउटा भर्चुअल मेसिन हो, अर्थात यो एउटा एप्लिकेशन हो, मोबाइलमा डाउनलोड गर्न सकिने एप्स हो यो। यसबाट तपाईँले अहिलेसम्म कति दिन फेसबुकमा बिताउनु भयो भन्ने हिसाब निकाल्न सकिन्छ। फेसबुक टाइम मेसिन, हाउ मच टाइम हेभ यु वेस्टेड, सुन्नुहोस्, फेसबुक टाइम मेसिन, हाउ मच टाइम हेभ यु वेस्टेड, अथवा कति समय फेसबुकमा खेर फाल्नुभयो शीर्षकमा समाचारसहित टाइम म्यागजिनले सार्वजनिक गरेको एपबाट कति दिन, कति घण्टा र कति मिनट फेसबुकमा तपाईँ रहनु भएको त्यो सबै देख्न पाइन्छ। यसका लागि टाइम म्यागजिनको साइटमा जानुपर्छ र त्यहाँबाट प्रविधि पेजमा गएर टाइम मेसिन चलाउनुपर्छ।
हजुर श्रोताहरू, तपाईँले निकै राम्रा जानकारी प्रविधि सम्बन्धी, फेसबुक भनौँ हामी दिनरात चलाउँछौ र कतिले 10 वर्ष अगाडिदेखि नचलाए पनि हामी फेसबुकको पहुँचमा थिएनौं 10 वर्ष अगाडिसम्म। तर 10 वर्ष अवधिमा के गरे फेसबुकले, के कस्ता कामहरू गरे भन्ने जानकारी हामी तपाईँलाई लेखाजोखा गरिरहेका थियौं। र अब हामीसँग 6:30 बज्नलाई करिब 25 मिनट बाँकी छ, हामीसँग अरू खुराकहरू पनि छन्। अबको पालोमा हामीसँग एउटा गीत रहेको छ, निकै ऱ्याप शैलीको गीत छ, तर यसमा चाहिँ निकै एउटा लाउरेको वेदना पोखिएको छ ऱ्यापमा। यसलाई चाहिँ मेरो सोल्टा कलाकार छन् र उहाँले चाहिँ गन्स एज भन्ने ब्यान्डलाई चाहिँ फिचर गरिरहेका छन्। लाउरे भन्ने गीत निकै नजिकबाट सुन्नुहोला श्रोताहरू, एउटा लाउरेको कथा चाहिँ वहन गरेको छ यो गीतले।
सुन्दै को काँधमा परिवारको आस असफलताको थियो त्रास तर मर्चेको छोरीको आसमा विश्वास लुटाउने थियो गाछ पासका पास उसले चलेको पाइलालाई पछ्याउँदै कान्छो माइला भाइ सच्याउँदै हरेक गल्तीलाई भन्नु छ खाली गल्तीलाई एक हो रो उसको खोजी साथमा परिवारको आशिष हातमा मेहनतको ठेला उसको कलिलो हतेला घिच्छ मलिलो माटोमा हिँड्दै पुर्खाको बाटोमा ऊ हरदम हर्बल लम्किँदैथ्यो चट्याङ सरी चम्किँदैथ्यो मनको चाहना मारी ऊ भागेको जलामा धम्किँदैथ्यो थकाइ हरेसले धम्किँदै तर जोस दादाले धम्किँदैथ्यो उसको हर कदम थियो अडिक लक्ष्यलाई तान्यो जस्तै नजिक पल्टन खर्सना लाग्यो मिठो चारो भाग छेक्ने एउटै जीव
हजुर श्रोता मित्र अहिले सुन्दै हुनुहुन्थ्यो लाउरे बोलको गीत मेरो सोल्टा फिचरिङ गन्स एसएले सिर्जना गरेको गीत सुन्दै हुनुहुन्थ्यो। अब यस पछाडि हाम्रा सहकर्मी अहिले भर्खरै मात्र नेपालको एउटा लामो यात्रा गरेर फेरि अस्ट्रेलिया फर्किएका छन् र उनीसँगको हामी छोटो कुराकानी गर्नेछौँ। उनीसँग अहिले हामी यहाँनिर
उनले हामीलाई चाहिँ नेपाल बस्दाको अवधिभरिमा गरेका अनुभव र आफू जन्मेको हुर्केको ठाउँ कस्तो भएछ भन्ने बारेमा थोरै जानकारी दिनेछन्। जो जानकारी चाहिँ सम्पूर्ण राज बजगाई जस्ता श्रोताहरू र हामी जस्ता श्रोताहरू सुनिरहनु भएको छ कार्यक्रम, उहाँहरूलाई चाहिँ निकै उपयोगी र एउटा पुरानो यादहरू दिलाउने हुनेछ। राज बजगाई, कस्तो लाग्यो आफू जन्मेको ठाउँ? मलाई लाग्छ तिमी त बेलनागी वान क्याम्पमा जन्मेको होइन, आफू जन्मेको ठाउँ हेरेर आयो होइन, कस्तो लाग्यो?
पहिलाभन्दा धेरै दुःख लाग्यो, किनभने अब जहिले जतिखेर हामीहरू त्यहाँ थियौँ त्यतिखेर धेरै थुप्रो साथीहरू थिए, अहिले जब म गइरहेको थिएँ मैले एक्लो अनुभव गरेँ, म आफैमा म हराएको जस्तो लागिरहेको थियो त्यहाँनिर।
पहिलाको जस्तो वातावरण छ कि एकदमै बेग्लै किसिमको
वातावरण? बेग्लै किसिमको, अब त्यहाँ कोही छैन, एक्लै भएको निराश, अब एउटा निराश फिल पनि भयो मलाई, एकदम जङ्गल लाग्यो मलाई। त्यहाँ जति घरहरू थिए त्यो सबै ढलेछन् भनौँ न, ढलेर अब सबै नाङ्गो भएको देख्दाखेरि एकदम मन रह्यो
मन रह्यो पक्का पनि। त्यहाँनिर आफू जन्मेको ठाउँ गाउँ पहिला जस्तो अवस्थामा थियो त्यस्तो अवस्थामा नभेट्दाखेरि पक्कै पनि मन रहेको हुनुपर्छ। अनि कस्ता कस्ता नयाँ अनुभवहरू भए, जस्तो आफू जन्मेको गाउँमा पुग्दाखेरि नयाँ नयाँ अनुभवहरू के कस्ता अनुभवहरू भए? दुई महिना है, दुई महिनाको बसाइमा कस्ता कस्ता नयाँ अनुभवहरू भोग्न पाइयो?
सबैले न्यू टेक्नोलोजीहरू युज गरेको देख्न पाए, त्यसमा खुसी लाग्यो, सबै रमाएका थिए, जति पनि जस्तो जे जस्तो भए पनि त्यहाँनिर एकदम रमाइलो, अर्कै खालको एउटा रमाइलो थियो त्यहाँनिर। जति पनि रहे सबै साथी नभए पनि अलि अलि चाहिँ रहेका थिए जोसँग एकदम एक दुई चार दिन हामी रमाइलो गर्न पाए, धेरै खुसी लाग्यो।
अनि शरणार्थी शिविरमा पनि पक्का पनि गएर त्यहाँको रहनसहन बसोबासको अनुभव पनि पक्का पनि गरियो होला, त्यसमा शरणार्थीहरूले अहिले भोग्नुपर्ने समस्याहरू पहिलेको तुलनामा अहिले कस्ता कस्ता थप समस्याहरू भोग्नु परेको अवस्था भेटियो?
पहिलाको भन्दा अब त्यहाँ धेरै नबसेर पनि होला त्यति धेरै चिप हुन सकिन, तर पहिलाको भन्दा अहिले धेरै सहज भएको जस्तो लाग्यो।
अनि राज, तिमीलाई थाहा छ कि छैन, हामी यता आउँदाखेरि र भुटान शरणार्थीहरू देश विदेशमा पलायन पुनर्स्थापनाको क्रममा पलायन हुने क्रममा चाहिँ आउने बेला भन्दा एउटा उदाहरण मानिलिउँ, एउटा आलुको दाम चाहिँ 20 रुपियाँ किलो थियो भने अहिले कति धेरै पुगेको छैन, त्यस्ता केही एउटा अनुभवहरू केही छन्? अब कति महँगी बढ्यो, बजार भाउ कस्तो भयो, के भयो भन्ने बारेमा?
धेरै महँगी बढ्यो जस्तो लाग्यो, किनभने पहिला जुन हामीले एउटा आइसक्रिम 5 रुपियाँमा खान्थ्यौँ अहिले 50 पुगेछ भनेपछि धेरै। मैले एउटा आइसक्रिम खाएँ 80 रुपियाँ तिरेर दमकमै, अनि मलाई जहाँसम्म लाग्छ आलुको दाम मैले किनिनँ, किनभने अब त्यो किन्नु परेन, तर जहाँसम्म लाग्छ 50-60 भन्दा कमी चाहिँ छैन।
त्यहाँको श्रमको मूल्य चाहिँ कस्तो भएको छ? जस्तो कि अब पहिला एक दिन चाहिँ त्यहाँनिर श्रम गर्दाखेरि, काम गर्दाखेरि, अथवा जसले पनि एउटा जब गर्दाखेरि चाहिँ दिनमा 150-200 सम्मको हाजिरा हुन सक्थ्यो भने अहिले त्यो पनि बढेको छ कि छैन?
त्यो अहिले मानिसहरूलाई चाहिँ अब काम गर्ने मान्छेहरू कम भएको कारणले गर्दाखेरि जुन आसपासका स्थानहरू छन् तिनीहरूमा चाहिँ अहिले 300-400 सम्ममा पनि अहिले चाहिँ कामदारहरू नपाउने स्थिति भएको कारणले गर्दाखेरि अहिले चाहिँ 500 सम्म चाहिँ पुगेको रहेछ।
अनि राज, आफ्नो स्कुलहरू उहाँ पढ्यो होइन क्याम्पमा, स्कुलको के छ, कस्तो छ वातावरण अहिले, त्यो बारे अलिकति बताइदियो।
स्कुल अब उहाँ म सानै थिएँ यहाँ फर्केर यहाँ आउँदाखेरि, अनि फेरि फर्केर गएर हेर्दा चाहिँ एकताल चाहिँ मलाई चाहिँ साह्रै दुःख लाग्यो, किनभने जुन ठाउँमा हामीले पढेको थियौँ त्यो चाहिँ एकदम दुःखदायी स्थिति जस्तो मलाई अनुभव भयो।
एकदमै अहिले विद्यार्थीहरू स्कुल जाने आउने कस्तो छ?
स्कुल जाने आउने धेरै कम देखेँ मैले, किनभने अब सबै मान्छेहरूको प्रोसेस भइरहेछ, अब किन पढ्ने भन्ने खालको कुरोहरू, अब लाइक अब मेरो फ्रेन्ड्सहरू धेरै थिए, धेरै भन्नाले अब त्यहाँ गएपछि पहिला नचिनेको अब अहिले नयाँ फ्रेन्डहरू पनि भए, तिनीहरूले अब कलेज जोइन गरेको छ तर उनीहरूको कलेज एटेन्डेन्सै छैन, अब त्यस्तो पनि रहेछ।
कारण के हो त्यो चाहिँ के किन मतलब अब गइहालिन्छ विदेश भनेर अथवा के पढ्नु पर्छ पर्दैन भन्ने?
पढ्नु पर्छ भन्ने चाहिँ मुड रहेछ, तर उनीहरूमा हुन्छ नि एउटा फिलिङ, ए गइहालिन्छ, हामीहरूको पढाइको भ्यालु हुँदैन, एउटा भ्यालु बिनाको पढेर चाहिँ हामीहरूलाई के फाइदा भन्ने कुरो। अनि अर्को कुरो अब युथहरूलाई जहाँ पनि पैसाको त समस्या हुने कुरो नै भइगयो, अनि त्यो पैसाको कारणले गर्दाखेरि उनीहरू चाहिँ पढ्नतिर लाग्नुभन्दा बरु काम गर्नतिर जाने, पैसा कमाएर ल्याउने, बरु अर्थ गर्ने।
अब अलिकति शरणार्थी शिविरको तिमी जन्मेको ठाउँको कुरा गरियो, स्कुलको कुरा गरियो, बजार भावको कुरा गरियो होइन, अब जान त नेपाल गएको हो, अरूतिर कहाँ कहाँ घुम्यो, कस्तो कस्तो ठाउँहरू घुम्यो, त्यो बारे अलिकति जानकारी?
लुम्बिनी गयो, लुम्बिनी, पोखरा, काठमाडौँ, पाल्पा, बुटोल, लगभग लगभग सबैतिर नै डुल्यो.
इलामको चियाबारी,
इलामको चियाबारी त्यो त भुल्नु नि सट्टै भुलिहाल्यो.
पुराना पिकनिक, पुराना पिकनिक स्पोटहरू पुग्यो पुग्यो. दोमुखा,
दोमुखा पुग्यो, इलाम पुग्यो, इलामको कन्याम पुग्यो, लपडाँडा लपडाँडा भन्दैमा अब हुन्छ नि केटी लिएर जाने, गर्लफ्रेन्ड लिएर जाने भन्ने कुरो नि हुँदैन. त्यो चाहिँ अहिले मलाई बहुत समस्या लागिरहेको छ, किनभने अब नेपाल गइसक्दा चाहिँ अब गर्लफ्रेन्ड बनाउने अथवा बे गर्न जाने भन्ने कुरो हुन्छ, तर मान्छेहरू अब त्यसकै लागि मात्रै पनि गएको हुँदैन, घुम्न पनि गएको हुन्छन्.
अनि कस्तो कस्तो छाप बोकेर आइयो, जस्तै अब अब फेरि जाउँ जाउँ लागेको छ कि छैन, के कारणले फेरि जाउँ जाउँ लाग्दैछ अथवा लाग्दै छैन?
अब फेरि जाउँ त अब लागि नै हाल्छ, किनभने आफू जन्मेको ठाउँ हो, रमाइलो छ. जे जस्तो भए पनि आफू जन्मेको ठाउँ जहिले पनि प्यारै हुन्छ, र जुन त्यहाँको हरियाली छ, नेचुरल यो सुन्दरता छ, त्यो चाहिँ अब यहाँनिर अस्ट्रेलियामा त्यो छैन. त्यसो भए त्यो भएकोले गर्दाखेरि नेपालको सौन्दर्य चाहिँ पाएर नपाइसक्नु छ.
श्रोताहरू, राजले सुनाएका कुराहरू र आफूले भएका कुराहरूलाई पनि यसो तुलना गर्दाखेरि म पनि एकचोटि जाउँ जाउँ लाग्यो त्यहाँ होइन. अब शरणार्थी शिविर जहाँ हामीले जन्मिन त भुटानमा जन्मे म, तर आफ्नो बाल्यकालदेखि लिएर आफ्नो युवा अवस्था पनि त्यहाँ बित्यो होइन. निकै रमाइलो कथा सुन्यौँ हामीले शिव के भनौँ राजको, र अब हामी यस्तै कथा सुन्दै सुन्दै चाहिँ अब के गीतमा लाग्ने हो विकास?
हामी पक्का पनि गीत संगीतको पालो नै रहेको छ, हामी गीत नै बजाउँछौँ होला. अब
हामीसँग रहेको छ निमा रुम्बाको आवाजमा रंगाउँ कि म. हामीले योभन्दा अगाडि राजसँग कुरा गर्दैछौँ, निकै पुराना यादहरू दिलाए. हामी अन इयरमा अफ इयरमा पनि कुरा गऱ्यौँ, निकै रमाइला भए. सबै कुराहरू तपाईँलाई समावेश गर्न सकेनौँ, क्षमा प्रार्थी छौँ. निमा रुम्बाको गीत सुन्नुभयो, ब्याकग्राउन्डमा सुनिरहनु भएको छ तपाईँले युवा संसार कार्यक्रममा. अब तपाईँ हामीले चलाउने विन्डोज, माइक्रोसफ्ट अफिस, विन्डोज फोन, माइक्रोसफ्ट विन्डोज फोनहरूको बारेमा तपाईँलाई थाहै नै छ होला, कसले निकाल्छ त्यो भनेर. तर त्यो कसले कम्पनी सुरु गर्यो? बिल गेट्सले. बिल गेट्स त्यो कम्पनीका पहिला सीईओ कार्यकारी अधिकृत हुन् भने दोस्रो स्टिभ बाल्मर र तेस्रोमा अहिले नयाँ सीईओ चाहिँ बिल गेट्सले नियुक्त गरेर चाहिँ आफू एउटा प्राविधिक सल्लाहकार मात्र रहने र कम्पनीलाई त्यसरी चलाउने र एउटा बोर्डमा मात्रै बसेर ऊ अहिले निकै फिलान्थ्रोपिक कार्यक्रमहरू भने कल्याणकारी कार्यक्रममा लागेका छन्, विश्वभरि नै पोलियो उन्मूलनका लागि कार्यक्रममा लागेका छन् भने उहाँले नियुक्त गर्नुभएका नयाँ सीईओको नाम हो सत्य नडेला, जो इण्डियाको भारतको हैदराबादमा जन्मेका हुन् र उहाँ ओरिजिनालिटीको रूपमा इण्डियन हुन् भने उहाँ अमेरिकन नै नागरिक हुन् र उनले पढेको ठाउँ हो हैदराबादको मणिपाल विश्वविद्यालय।
हजुर, सत्य नडेला माइक्रोसफ्ट वर्ड नभनु माइक्रोसफ्टको चाहिँ विगत 30 वर्षको इतिहासमा चाहिँ 3 मात्र अहिलेसम्म सीईओहरू भइसकेका छन् विगत 40 वर्षको इतिहासमा, र त्यसमा चाहिँ नै पहिलो त बिल गेट्स भइहाले, दोस्रो स्टिभ बाल्मर भए, र तेस्रोमा चाहिँ अहिले नडेला सत्य नडेला कार्यकारी अधिकृत बनेका छन्। र यसभन्दा अगाडि रहेका बिल गेट्स चाहिँ टेक्नोलोजी एडभाइजरको पदमा भूमिकामा रहने निर्णय गरेका छन्।
त्यसै गरी जोन थम्सन जो चाहिँ इन्डिपेन्डेन्ट डाइरेक्टरको रूपमा थिए, उहाँले चाहिँ बिल गेट्सलाई चाहिँ चेयरम्यानका रूपमा चाहिँ रिप्लेस गर्दैछन् र जोन थम्सन चाहिँ चेयरम्यान हुँदैछन् भने अब सत्य नडेला चाहिँ सीईओ भइरहेका छन्। यो जानकारी दिन हामीले किन आवश्यक ठान्यौं भने माइक्रोसफ्टमा सँग हामी धेरै नजिक छौं र यो जानकारी तपाईँलाई एउटा नयाँ जानकारी लाग्न सक्छ र हामीले तपाईँलाई यो जानकारी यहाँबाट दियौं। अब तपाईँहरूलाई हामी गत हप्ता हाम्रा सहकर्मीहरूले प्रस्तुत गरेको सामग्रीको निरन्तरता दिनेछौ, जो चाहिँ सामग्री थियो अभिभावक र बालबच्चा यानि कि टिन एजर्सको सम्बन्ध कस्तो हुनुपर्छ भन्ने विषयमा चाहिँ हामी थोरै जानकारी दिनेछौ।
अघिल्लो हप्ता पनि त्यसमा रहेको थियो, हामीले त्यसको आदि सेगमेन्ट चाहिँ तपाईँहरूलाई प्रस्तुत गरिसकेका थियौँ। अब भने त्यसको सेगमेन्ट त्यहाँ रहेको सेगमेन्ट चाहिँ हाम्रो देवी पोखरेलले त्यहाँबाट शुरूआत गर्ने जानकारी पाएको छु मैले।
तपाईँले गत हप्ता सुन्नुभयो भने अब यो हप्ता हामी कसरी प्रस्तुत गर्दैछौँ भने अभिभावकले चाहिँ विद्यार्थीहरू जो आफ्ना बालबच्चा हुनुहुन्छ विद्यार्थी अवस्थामा हुनुहुन्छ भने उहाँलाई चाहिँ एउटा पढ्ने वातावरण व्यवस्था गरिदिने उहाँहरूको जिम्मेवारी हुनसक्छ। विद्यार्थीहरूको लागि पढ्ने वातावरणको व्यवस्था गरिदिन अभिभावकको प्रमुख दायित्व हो र उहाँहरूको जिम्मेवारी पनि हो। विद्यालयमा भर्ना गरिदिँदा अरू बाँकी सबै काम विद्यार्थीकै हो भनेर कहिले पनि छोड्नुहुन्न। विद्यार्थीका आवश्यकताका आवश्यकताहरू अभिभावकले पूरा गरिदिनुपर्छ, त्यो एउटा निकै महत्वपूर्ण पक्ष हो।
आफ्ना सन्तान गलत संगतमा लागेको कुनै पनि अभिभावकलाई मन पर्दैन, तर गलत संगतमा नलाग्न उनीहरू समयमै सावधानी भने अप्नाउँदैनन्। विशेषतः प्लस टू तहका विद्यार्थीहरू गलत संगतको शिकार हुन्छन्। साथीहरूको लहलहीमा लागेर कतिपय क्लास बङ्क गर्दै हिँड्ने, लागू पदार्थ सेवन गर्ने, अनैतिक र विकृतिजन्य काम गर्ने खालका हुन्छन्। विद्यार्थीको व्यवहारमा आएको फेरबदल, समयको दुरूपयोग, अध्ययनको स्तर, साथीहरूको स्वभाव, शारीरिक अवस्थामा आएको फेरबदल, अभिभावकहरूसँगको व्यवहारमा आएको परिवर्तन जस्ता लक्षणबाट आफ्ना बालबच्चा गलत संगतमा लागेका छन् छैनन् भन्ने कुरा सहजै पत्ता लगाउन सकिन्छ।
त्यस्तै अभिभावकले यी महत्वपूर्ण भूमिका निभाउँदा निभाउँदै पनि अर्को एउटा महत्वपूर्ण भूमिका के हुन सक्छ भने नैतिक र व्यावहारिक ज्ञान दिने अभिभावकको मुख्य एउटा दायित्व हो। विद्यार्थीहरूले यानि कि आफ्ना बालबच्चा जो टिन एजमा रहेका छन् उहाँहरूलाई नैतिक एवं व्यावहारिक शिक्षा प्राप्त गर्ने प्रभावकारी थलो घर नै हुनसक्छ र अभिभावकले त्यो ज्ञानदाताको रूपमा चाहिँ आफूलाई प्रस्तुत गर्नुपर्छ भन्ने चाहिँ एउटा महत्वपूर्ण पक्ष हो।
अर्को कुरो भनेको चाहिँ बढ्दै गरेको उमेरका विद्यार्थीहरूमा आएको एउटा टिनेजमा अथवा युवा युवतीमा आउने स्वास्थ्य शारीरिक रूपमा र मानसिक संवेगात्मक रूपमा आउने परिवर्तनहरूले चाहिँ विद्यार्थीमा एउटा के भन्ने संवेगात्मक रूपमा चाहिँ असर पारिरहेको हुन्छ। त्यसलाई चाहिँ त्यो चाहिँ कुन तरिकाले विद्यार्थीहरूले समस्या भोगिरहेका छन् कि छैनन्, आफ्ना छोराछोरी बालबच्चाहरू कस्तो समस्यामा परेका छन्, नबुझेको कुरोहरू केही छ कि भनेर चाहिँ आफ्ना बाबुआमाले पनि उनीहरूसँग एउटा नजिकको कन्सल्टेसनमा रहिरहनु आवश्यक परेको पनि देखिन्छ।
त्यस्तै अभिभावकले एउटा शिष्टाचारिक ज्ञान दिने एउटा भूमिका निर्वाह गर्न चाहिँ निकै जरुरी रहेको छ र भेट्दा व्यक्तिलाई भेट्दा र छुट्दाखेरि कस्तो एउटा एक प्रकारको सम्मान एउटा के भनौँ सेल्युटेसन गर्ने हो उहाँहरूलाई कस्तो तरिकाले सम्बोधन गर्ने हो भन्ने कुराहरू पनि तन्नेरी उमेरमा रहेका बालबच्चा जो विद्यार्थी हुनुहुन्छ उहाँहरूले चाहिँ जान्नुपर्ने आवश्यकता छ। बालक युवा तन्नेरी अवस्था हेरेर उहाँहरूलाई व्यवहार सिकाउनु जरुरी छ। अर्को महत्वपूर्ण के हो भने आफन्त इष्टमित्र एवं नातेदारसँगको नाता पनि अभिभावकहरूले बुझाउनै पर्छ ताकि भविष्यमा गएर चाहिँ त्यो कुराहरू नबोलुन्। श्रोताहरू, हामीले एउटा अभिभावक र विद्यार्थीको आफ्नो छोराछोरीको चाहिँ एउटा सम्बन्ध कस्तो हुनुपर्छ, अभिभावकले के रोल खेल्न सक्छन् विद्यार्थीको आफ्नो बालबच्चाको भूमिका बारेमा, बालबच्चाको सर्वाङ्गीण विकासका लागि भनेर चाहिँ हामी प्रश्न गर्दैछौँ। उहाँले यो लेख चाहिँ हामी रामजी बलामीद्वारा लिखित विद्यार्थीका लागि ए टू जेड खुराकबाट साभार गरेको हुँ।
र श्रोता मित्र, आज हामीले तपाईँहरूसँग धेरै धेरै एकदमै जानकारीमूलक कार्यक्रमहरू लिएर तपाईँहरूलाई प्रस्तुत गरिसकेका छौँ। हामीलाई अहिले समयले हाम्रो ढोकाबाट चाहिँ टाटा भनिराखेको अवस्था छ र हामी यतिखेर यो स्टुडियो छोडेर जानुपर्ने अवस्था रहेको छ। नचाहँदा नचाहँदै पनि तपाईँहरूसँग छुट्टिनुपर्ने बाध्यतालाई महसुस गर्दै हामी तपाईँलाई हाम्रो कार्यक्रमको सेगमेन्टमा रहेको अन्तिम गीत छोड्दै गीतको बोल छ
तिमी नै मेरो झोले नेपाली मुभीबाट छोडेर जाँदैछौँ। तपाईँसम्मको लागि म देवी पोखरेल
र म विकास दमला
म राज भोजगाई
बिदा दिनुहोस्। हस्त नमस्ते
नमस्ते
नमस्ते।
Let's go.